الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. حدیث مبارکہ میں ہے کہ نبی علیہ الصلوۃ والسلام نے شعبان کے آخر کے جمعے میں ساور لانم کو بتلایا کہ تمہارے اوپر ایک مہینہ آ رہا ہے شہر عظیم، ایک بڑا مہینہ، عظمت والا مہینہ. اس مہینے میں نفل ادا کرو گے تو اس پر فرض ادا کرنے کا ثواب ملے گا، اور فرض ادا کرو گے تو 70 گنا اجر بڑھ جائے گا، اور اللہ تعالی نے اس مہینے کے دن کے روزے کو فرض فرما دیا، رات کی عبادت کو اپنے قرب کا ذریعہ بنا دیا. یہ رمضان کا مہینہ فضیلت اور اہمیت کا مہینہ ہے. حدیث مبارکہ میں اس کے مختلف نام ہیں، اس کو شہر الرحمہ بھی کہا گیا، رحمت کا مہینہ، شہر المغفرہ بھی کہا گیا، مغفرت کا مہینہ، شہر الغفران. حقیقت میں ہے یہ شہر القرآن، کیونکہ اس مہینے میں قرآن مجید کو اتارا گیا اس کی 27 کی رات کو. جو آیت مبارکہ تلاوت کی گئی، یا ایہا الذین آمنوا، اے ایمان والو، اس میں اللہ تعالی ایمان والوں سے براہ راست خطاب کر، اور یہ بڑی عجیب بات کہ پروردگار عالم ہم جیسے خطا کار اور گناہگار بندوں سے براہ راست خطاب کریں. ایک بادشاہ اگر کسی بھنگی کو بلا کر کوئی بات ڈائریکٹ کہہ دے تو بھنگی کے لیے بڑی عزت ہوتی ہے. ہماری تو وہ حیثیت بھی نہیں جو ایک بھنگی کی بادشاہ کے سامنے ہوتی ہے. تو اللہ رب العزت براہ راست خطاب فرمائیں، یہ اس کا بڑا انعام ہے. اللہ تعالی نے تورات میں قوم یہود سے چند مرتبہ براہ راست خطاب فرمایا تھا، تو یہود کے علماء کو اس بات پہ اتنی خوشی تھی کہ وہ کہا کرتے تھے، نحن ابنا اللہ و احباؤہ، ہم اللہ کے بیٹے ہیں اور اللہ کے بڑے محبوب ہیں، بڑے پسندیدہ ہیں، اللہ تعالی نے تو ہم سے براہ راست کلام فرمایا. قرآن مجید میں اللہ تعالی نے 80 سے زیادہ مرتبہ ایمان والوں سے براہ راست خطاب فرمایا ہے. حضرت عبداللہ ابن عباس نانو فرمایا کرتے تھے کہ جب تم قرآن پڑھو اور اس میں یہ الفاظ آئیں یا ایھا الذین آمنوا، تو بہت توجہ سے بات کو سنو کہ اب اللہ رب العزت براہ راست خطاب فرما رہے ہیں، اے ایمان والو. کتب علیکم الصیام، تمہارے اوپر روزوں کو فرض کر دیا گیا. کما کتب علی الذین من قبلکم، جیسے تم سے پہلے والوں پر روزے فرض کیے گئے. لعلکم تتقون، تاکہ تم متقی بن جاؤ. اب اس آیت مبارکہ کی ذرا تفصیل دیکھیے کتنی پیاری ہے، کہ اللہ تعالیٰ نے براہ راست خطاب فرمایا ایمان والوں کو اور ان کو حکم دیا کہ کتب علیکم الصیام، تمہارے اوپر روزوں کو فرض کیا گیا. مگر اس حکم کے دینے سے ہو سکتا تھا کہ دل میں یہ بات پیدا ہوتی کہ اللہ تعالیٰ ناراض ہیں، ناراضگی وجہ سے ہمارے اوپر کوئی بوجھ لگا دیا گیا، پابندی لگا دی گئی، تو وہ جو ڈر تھا اس کو ہٹا دیا گیا یہ بتا کے کہ کما کتب علی الذین من قبلکم، یہ پابندی صرف تمہارے اوپر ہی نہیں لگ رہی، یہ تم سے پہلے والوں پر بھی پابندیاں لگیں، یہ کنٹینیویشن ہے عبادت کی. اور یہ بھی بتا دیا کہ اس کا مقصد تمہیں نعمتوں سے محروم کرنا نہیں ہے، بلکہ مقصد یہ ہے لعلکم تتقون، کہ تم متقی بن جاؤ، یعنی اس کا فائدہ بھی ہمارا ہی ہے. حکومتیں پابندیاں لگاتی ہیں، کبھی بجٹ کی کمی ہوتی ہے، کبھی وسائل کی کمی ہوتی ہے. اللہ تعالیٰ کے ہاں کمی کا مسئلہ نہیں ہے، مگر اللہ تعالیٰ نے یہ جو پابندی لگائی اس کا مقصد یہ تھا کہ ایمان والو تمہیں فائدہ ہو، تمہارے اندر تقویٰ پیدا ہو جائے. تو یہ تو آیت مبارکہ کا لفظی ترجمہ تھا. اب اس آیت مبارکہ پر غور کریں اور ذرا اس پر محبت کی نظر ڈالیں. یا ایھا الذین آمنوا، اے وہ لوگو جو اللہ تعالیٰ اور اس کے رسول صلی اللہ علیہ وسلم کے حکموں کو ماننے کا اقرار کر چکے ہو، اے وہ لوگو جو حسن حقیقی کی بندگی کرنے کا عہد روزے ازل سے کر چکے ہو. ہم نے تو یوم میثاق کو عہد کر لیا تھا نا کہ اللہ آپ ہمارے رب ہیں، تو اے حسن ازل کی بندگی کرنے کا وعدہ روزے ازل سے کرنے والو، اے حسن حقیقی کے چاہنے والو، توحید کے علم بردارو، اللہ تعالی کے ساتھ پیمانے وفا باندھنے والو، کتب علیکم الصیام، تمہارے اوپر روزوں کو فرض کیا گیا، کما کتب علی الذین من قبلکم، جیسے کہ تم سے پہلے والوں پر یہ روزے فرض کیے گئے. دنیا کا دستور ہے کچھ لینے کے لیے کچھ دینا پڑتا ہے، کچھ پانے کے لیے کچھ کھونا پڑتا ہے. تو اے بندو، اگر تم اللہ کا وصل چاہتے ہو، اللہ کا دیدار چاہتے ہو، تو تمہیں بھی تو کچھ دینا پڑے گا نا. تو کیا دینا پڑے گا؟ ایک مہینہ بھوکا پیاسا رہنا پڑے گا. ارے دنیا کے جو نفسانی محبتیں کرنے والے ہیں ان کی زندگیوں کو دیکھو کہ وہ اپنے محبوب کی خاطر کیا کچھ قربان کرنے کو تیار ہوتے ہیں. فرہاد ایک عورت کا عاشق تھا اور اس کی خاطر وہ پورے پہاڑ کو کھودنے کے لیے تیار ہو گیا تھا. اگر نفسانی محبت والا ایک بندہ پورے پہاڑ کو کھودنے کے لیے تیار ہے، اس کے مقابلے میں ایک مہینہ دن میں بھوکا پیاسا رہنا یہ کوئی اتنی بڑی پابندی تو نہیں ہے. اور یہ نہیں کہ اس پر تمہیں کوئی مادی چیز ملے گی، نہ کائنات ملے گی، بلکہ اس پر تمہیں کائنات کے پروردگار کا وصل اور دیدار نصیب ہوگا. اس لیے حدیث پاک میں ہے الصوم لی وانا اجزا به، روزہ میرے لیے ہے اور روزے کا بدلہ بھی میں آپ ہی ہوں. یعنی اللہ تعالی کا وصل نصیب ہوتا ہے روزے دار کو. اللہ تعالی نے اور عبادتیں بھی فرض کی ایمان والوں پر، جیسے نماز ہے، حج ہے، مگر ان کا صرف حکم فرما دیا کہ یہ تمہارے اوپر فرض ہیں. روزہ ایک ایسی عبادت ہے کہ جس کے لیے اللہ تعالیٰ نے ترغیب دی، پہلے ایمان والوں کی ذہن سازی کی، پھر ترغیب دے کر ان کی ذہن سازی کرنے کے بعد کہا کہ تمہارے اوپر روزوں کو فرض کیا گیا. اس کی وجہ یہ ہے کہ حج اور نماز عبادت ہے، اور روزہ یہ عبادت کے ساتھ اللہ کی صفات میں سے بھی ہے کہ اللہ تعالیٰ کھانے پینے سے پاک اور بلند ہے. تو چونکہ یہ اللہ کی صفات میں سے ایک صفت ہے اور بندے نے اس کو اپنانا تھا, اسی اس کی اہمیت کی وجہ سے اللہ نے اس کے لیے ترغیب دی بندے کو کہ تم نے میری صفت کو اپنانا ہے, تخلقوا باخلاق اللہ, لہذا تم بھوکا پیاسا رہنے والی اس محنت کو کرنے کے لیے ذہنی طور پہ تیار ہو جاؤ. یہ جو خطاب ہے نا ایمان والوں کو, یہ بہت بڑی نعمت ہے. آپ غور کریں کہ چھوٹا بچہ اپنے والد کا اگر نام لینا تو اتنا اچھا نہیں لگتا, لیکن جب وہی بچہ ابو کہتا ہے تو والد کے دل پہ اس کا اثر ہوتا ہے, ابو یا امی. علامہ شبیر احمد عثمانی رحمتہ اللہ علیہ جب کبھی پاکستان آتے تھے, ابتداء جب تقسیم ہوئی تھی, تو کراچی میں اپنی ممانی کے ہاں ضرور تشریف لے جاتے تھے. کئی مرتبہ وقت کم ہوتا تھا تو علماء سمجھتے تھے کہ بھئی پروگرام زیادہ اہم ہے, اس میں سے اگر ملاقات کے لیے وقت نکالیں گے تو مشکل ہوگی. مگر حضرت فرماتے تھے نہیں بھئی, مجھے ان کے ہاں جانا تو ضرور ہے. تو کسی نے ایک مرتبہ پوچھ لیا کہ حضرت آپ اتنے اہتمام سے کیوں جاتے ہیں وہاں؟ تو فرمایا کہ اس وقت دنیا میں میں جہاں بھی جاتا ہوں کوئی علامہ کہتا ہے, کوئی عالم کہتا ہے, کوئی کچھ اور نام دیتا ہے, پوری دنیا میں ایک میری ممانی ہے جو بوڑھی عورت ہیں, جب میں ان کے پاس جاتا ہوں تو وہ مجھے کہتی ہیں بیٹے کیسا حال ہے. تو یہ جو لفظ بیٹا کا میں سنتا ہوں نا تو میرے دل کو خوشی ہوتی ہے کہ کوئی تو دنیا میں میرا بڑا ہے جو مجھے بیٹے کے لفظ سے پکارتا ہے. تو بیٹے کے لفظ کا سن کے جو دل کو خوشی ہوتی ہے, ایسے ہی ایمان والوں کو اس آیت کے پڑھنے سے خوشی ہونی چاہیے کہ اللہ تعالیٰ فرماتے ہیں یا ایہا الذین آمنو, اے ایمان والو, اے مجھ سے پیمان وفا باندھنے والو, عہد وفا باندھنے والو, اے میرے حسن کے متوالو, میرے چاہنے والو, تمہارے اوپر روزوں کو فرض کر دیا گیا جیسے یہ روزے تم سے پہلے اوپر فرض کیے گئے تاکہ تم متقی بن جاؤ. اللہ تعالیٰ کی شان دیکھیں کہ جتنے ادیان دنیا میں آئے سب میں روزے کی عبادت تھی, لیکن سب سے زیادہ کامل عبادت یہ دین اسلام میں تھی. آج بھی دنیا میں عیسائی روزے رکھتے ہیں مگر وہ روزے میں آگ پہ پکی چیز نہیں کھاتے, باقی چیزیں کھا لیتے ہیں, پی لیتے ہیں, پانی پی لیتے ہیں, جوس پی لیتے ہیں. ان کا روزہ ہوتا ہے جو آگ پہ پکی چیز ہے وہ نہیں کھانی, جبکہ دین اسلام میں یہ کامل روزہ ہے کہ صبح صادق سے لے کے غروب آفتاب تک کچھ بھی نہیں کھانا. یہ کامل عبادت اللہ نے دین اسلام کو عطا فرمائی. حضرت آدم علیہ السلام جب تشریف لائے تو وہ ایام بیس, 13, 14, 15 چاند کے اعتبار سے جو تین تاریخیں ہوتی تھیں وہ 3 دن روزہ رکھا کرتے تھے. حضرت نوح علیہ السلام تو اسلام 10 محرم کو روزہ رکھا کرتے تھے. حضرت داؤد علیہ السلام 1 دن روزہ 1 دن افطار, یعنی 6 مہینے پورے سال میں روزہ رکھا کرتے تھے. حضرت موسیٰ علیہ السلام کو طور پر گئے تو 40 دن انہوں نے روزے رکھے. حضرت عیسیٰ علیہ السلام 2 ماہ روزے رکھا کرتے تھے. ہندوؤں میں جو برہمن لوگ ہیں وہ بھی 24 روزے رکھتے ہیں, بلکہ بعض ان میں جیسے چینی دھرم ہے وہ 40 دن بھی روزہ رکھتے ہیں. انسائیکلوپیڈیا برٹانیکا میں لکھا ہوا ہے کہ دنیا میں کوئی دین ایسا نہیں کہ جس میں روزے کی عبادت نہ شامل ہو. کفار کی اس بات نے تصدیق کر دی कि हमारे पैगंबर अलैहिस्सलाम ने जो 1400 साल पहले बतला दिया वो हकीकत थी, वो बिल्कुल ठोस थी। असल में ये अल्लाह का कलाम है, इसमें जो बातें कुरान में की गई हैं वो हकीकत हैं, वो अल्टीमेट रियलिटीज हैं। आज कुफर की दुनिया भी उन्हें तस्लीम करती है। और ये भी रखें कि इस रोजे का फायदा इंसान को खुद है। मुझे एक मरतबा अमरीका में एक डॉक्टर मिला, वो ईसाई था। पूछने लगा आप कौन है, मैंने बताया कि मैं मुसलमान हुआ, और कुदरतन वो रमजान का महीना था। तो मुझे कहता है कि ये रमजान का महीना है, मैंने कहा रोजा है हमारा। कहने लगा मैं भी साल में 40 दिन रोजे रखता हूं। मैंने पूछा आप क्यों रखते हैं, कहने लगा मैं मेडिकल डॉक्टर हूं और मेरी इस बात पे बड़ी तहकीक है कि इंसान जब एक महीना 40 दिन खाली पेट रहता है तो बहुत सारी बीमारियों से खुद ब खुद शिफा पा जाता है। उस शिफा पाने के फायदे को सामने रखते हुए मैं अपनी जिस्मानी सेहत की वजह से साल में 40 दिन रोजा रखता हूं। तो मैं हैरान हुआ कि अंदाजा करो एक काफिर आदमी जिस्मानी फवायद को हासिल करने के लिए 40 दिन रोजा रखता है, और हमें तो जिस्मानी फायदे तो मिलेंगे ही सही, हमें तो इसके साथ अल्लाह की रजा मिलेगी, अल्लाह का कुर्ब मिलेगा, अल्लाह का वसल मिलेगा। तो हमें तो शौक से रोजे रखने चाहिए, मोहब्बत से रोजे रखने चाहिए। और ये भी ध्यान में रखें कि ये कोई इतना बड़ा बोझ नहीं है कि जो बंदा उठा ना सके, चंद घंटे ही है ना दिन के। इंसान सहरी में भी खा पी लेता है, फिर इफ्तारी में भी खूब खा पी लेता है, तो दरमियान के चंद घंटे हैं जो अल्लाह की रजा के लिए भूखा प्यासा रहना होता है। हकीकत में अल्लाह ताला बंदे से रिहर्सल करवा रहे हैं। कोई काम करवाना हो ना तो उसकी मशक करवाई जाती है, अल्लाह ताला भी अपने बंदों से मशक करवा रहे हैं कि ऐ मेरे बंदो तुमने हराम को छोड़ना है ना तो मशक करो हलाल को भी छोड़ो कुछ वक्त के लिए, और अगर तुम एक महीने के लिए हलाल को भी अल्लाह के हुक्म पे छोड़ सकते हो तो फिर बकिया साल हराम को छोड़ना कौन सा मुश्किल है तुम्हारे लिए। तो एक रिहर्सल करवाई गई है ईमान वालों। आज साइंस की दुनिया ये बताती है कि इंसान जब खाना खाता है तो उसके अंदर बहुत सारे केमिकल आपस में जब मिलते हैं तो वो टॉक्सिक मटेरियल बन जाता है। अगर पौधा जो है उसको ये मटेरियल मिले तो पौधा मर जाता है। यही मटेरियल इंसान को भी मिलता है, मगर इंसान की सेहत पे असर पड़ता है। अब जब ये टॉक्सिक मटेरियल बनता है तो जिस्म उसको सेल के अंदर महफूज करके रख देता है कि जब मेरे पास फारिग वक्त होगा मैं इसको प्रोसेस करूंगा। इसकी मिसाल यूं समझें कि जैसे घर में बहुत सारी चीजें एकदम आ गई तो औरतें उनको थैलों में ही रख देती हैं और कहती हैं कि जब मेरे पास वक्त फारिग होगा ना तो मैं थैलों से निकाल के इसे अलमारियों में सजा दूंगी। तो बदन भी इसी तरह करता है कि वो जो टॉक्सिक मटेरियल होता है उसको सेल के अंदर थैले में डाल के रख देता है, फिर वो इंतजार में रहता है कि कोई ऐसा मौका मिले कि यानी इंसान के हाजमे का निजाम खाली हो। अब ये हमारी कोताही है कि हम अपने पेट को खाली नहीं होने देते और उसका फायदा नहीं उठा सकते। जब पेट खाली होता है तो जिस्म फिर वो जो साइड में पड़ी होती है ना ऐसी चीजें उनको निकाल के रिप्रोसेस करता है और इंसान के जिस्म के लिए बीमारियों से फिर बचा लेता है। इसीलिए भूखा रहना बीमारियों का इलाज है। अल्लाह की शान देखें, ये कुदरती निजाम है। जानवरों में से जब कोई जानवर बीमार हो जाता है ना तो खाना पीना छोड़ देता है। जो जानवर पालने वाले लोग हैं उनको इससे पता चल जाता है कि जानवर बीमार है, कि खा पी नहीं रहा। यह खाना पीना छोड़ना एक फितरती निजाम है, और भूखा प्यासा रहने से जानवर शफा पा जाते हैं। इसी तरह इंसान जब साल में एक महीना भूखा प्यासा रहता है तो उसके जिस्म के अंदर जो बीमारियां होती हैं वो खत्म हो जाती हैं और इंसान के जिस्म को तवानाई मिलती है। ये तो जिस्मानी फायदा हुआ, इसका रूहानी फायदा भी तो है। रूहानी फायदा यह है कि इंसान का नफ्स कमजोर होता है और इंसान के अंदर मालकूती सिफत बढ़ती है, क्योंकि फरिश्ते खाते पीते नहीं हैं। जब इंसान खाना पीना छोड़ देता है तो गोया एक मलकूती अमल करता है, उसकी वजह से इसके अंदर मलकियत बढ़ती है, फरिश्तों की सिफत बढ़ती है। तो बशरियत कमजोर होती है और मलकियत कभी हो जाती है तो इंसान की रूहानियत बढ़ जाती है और इंसान के अंदर नफसानियत कम हो जाती है। तो रोजे के रखना इंसान के नफ्स को कमजोर करने का एक बेहतरीन जरिया है। इसलिए जब नफ्स कमजोर हो जाता है तो फिर इंसान के लिए शरीयत पर अमल करना आसान हो जाता है। इसी को तकवा कहा गया है। तकवा का माना क्या कि इंसान एहतियात के साथ शरीयत पर अमल करने वाला बन जाता है। आप गौर करें कितने मौके होते हैं कि इंसान को गुस्सा दिलाया जाता है, लेकिन अगर वो मुत्तकी इंसान है तो वो अपने गुस्से पे काबू पा लेता है, गुस्सा नहीं करता। हजरत आदम अलैहिस्सलाम के दो बेटे थे तो उनमें से एक भाई को दूसरे पे गुस्सा था। उसने कहा लअक्तुलन्नक, मैं तुम्हें कत्ल कर दूंगा। तो दूसरे भाई ने जवाब दिया लइम बसत्ता इलैया यादका लितक्तुलनी मा अना बिबासिती यादिया इलैका लअक्तुलक इन्नी अखाफुल्लाह, मैं अल्लाह से डरता हूं, तू अगर हाथ बढ़ाएगा मुझे कत्ल करने के लिए तो मैं तुझे कत्ल करने के लिए हाथ नहीं बढ़ाऊंगा। यानी एक ने इश्तआल दिलाया मगर दूसरे ने गुस्सा नहीं किया बल्कि अपने आप को कंट्रोल कर लिया, इसको तकवा कहते हैं। इसी तरह कई मौके होते हैं कि जिनमें इंसान के अंदर शहवत उभारी जाती है, लेकिन जो मुत्तकी इंसान होता है वो अपनी शहवत को कंट्रोल कर लेता है। कुरान मजीद में है हजरत यूसुफ अलैहिस्सलाम के सामने जुलैखा जब आई तो उसने कहा कौलत ही तलक, यानी उसने शहवत को उभारने वाली बात की, और हजरत यूसुफ अलैहिस्सलाम ने जवाब फरमाया कि कौला माज अल्लाह, मैं अल्लाह की पनाह मांगता हूं। तो तकवा इसे कहते हैं कि गुस्से का इश्तआल दिलाए कोई तो भी इंसान उस पर सब्र कर ले, और कोई शहवत को बरंगेख्ता करने वाली माहौल हो इंसान अपनी शहवत को कंट्रोल कर ले, ये मुत्तकी बंदे की सिफत होती है। कारून जब निकलता था तो उसके पास बड़ा माल था, बड़े खजाने थे। दुनियादार लोग जब उसके खजानों को देखते थे तो कहते थे कि या लैता लना ऊतिया मिसलमा या लैता लना ऊतिया मिसलमा ऊतिया हारून कारून, ऐ काश हमें भी इतना माल मिलता जितना माल के कारून को मिला। लेकिन जो उस वक्त उलमा थे कालल्लज़ीना ऊतुल इल्म वैलकुम सवाबुल्लाहि खैर, उन्होंने कहा तुम्हारा नास हो, जो अल्लाह के पास अजर है वो बेहतर है इससे जो इसके पास है। ये तो दुनिया की चंद ठेकरी हैं, जो अल्लाह के पास अजर है वो इससे ज्यादा बेहतर है। इसका मतलब ये कि जो तकवा वाले लोग होते हैं वो दुनिया की चीजों को और दुनिया की लज्जतों को नहीं देखते बल्कि अल्लाह की रजा को देखते हैं और अल्लाह की फर्माबरदारी करने वाले होते हैं। तकवा, ये तकवा की सिफत रोजा रखने से इंसान के अंदर पैदा हो जाती है। इसलिए फरमाया लअल्लकुम तत्तकून, ताकि तुम मुत्तकी बन जाओ। और ये तकवा वो नेमत है कि जिसको अपनाने के लिए अल्लाह ने उम्मत को वसीयत फरमाई। चुनाचे अल्लाह ताला इरशाद फरमाते हैं वलकद वस्सैनल्लज़ीना ऊतुल किताब मिन क़ब्लिकुम व इय्याकुम अनित्तकुल्ला, हमने वसीयत की, वसीयत का माना नसीहत, تم سے پہلے والوں کو بھی اور تمہیں بھی کر رہے ہیں، ان اتقوا اللہ، کہ تم متقی بن جاؤ. اب آپ اندازہ لگائیے کہ جس بات کی اللہ تعالیٰ وصیت نصیحت فرماتے ہیں تو اس کا اپنانا ہمارے لیے کتنا ضروری ہے. اور یہ تقویٰ ہمیں حاصل ہوگا روزہ کے رکھنے سے. چنانچہ فرض روزے تو بہت خوشی سے رکھیں، اس کے علاوہ بھی روزے ہیں، ہر مہینے ایام 20 کے روزے رکھنے، یا ہر ہفتے سوموار جمعرات کو روزہ رکھنا، یہ مسنون روزے ہیں، ان کو بھی شوق سے رکھنا چاہیے نوجوانوں کو، خاص طور پر وہ نوجوان جن کی آنکھیں کنٹرول میں نہیں ہوتی، دل قابو میں نہیں ہوتا، شہوت کے ستائے ہوئے ہوتے ہیں، ان کے لیے روزہ بہت تریاق چیز ہے. روزے کے تین درجے ہیں. ایک درجہ تو یہ ہے کہ انسان کھانا پینا چھوڑ دے اور وقت بغیر کھائے پیے گزار لے، یہ پہلا درجہ ہے. دوسرا درجہ یہ ہے کہ انسان کھانا پینا بھی چھوڑ دے اور جو مختلف اعضاء ہیں جسم کے ان سے گناہ کرنا بھی چھوڑ دے، آنکھ غلط نہ دیکھے، زبان سے جھوٹ غیبت نہ نکلے، تو یہ روزے کا دوسرا درجہ ہے. اور روزے کا تیسرا درجہ یہ ہے کہ انسان کھانا پینا بھی چھوڑ دے، ہاتھ پاؤں سے، آنکھ زبان کان سے گناہ کرنا بھی چھوڑ دے، اور دل سے غفلت بھی ختم کر دے، دل اللہ کی طرح متوجہ رہے. تو ایک ہوتا ہے عوام کا روزہ، ایک ہوتا ہے خواص کا روزہ، ایک ہوتا ہے اخص الخواص کا روزہ، جو بڑے خاص لوگ ہوتے ہیں ان کا روزہ. تو وہ گناہ سے بھی بچتے ہیں اور اپنے دل کو غفلت سے بھی بچاتے ہیں، پورا دن اللہ کی یاد میں گزار دیتے ہیں. ہم کوشش کریں کہ ہم اس رمضان کے روزوں کو تیسرے درجے کے روزے بنا دیں. ہم کھانا پینا بھی چھوڑیں اللہ کی رضا کے لیے، اور روزے کے دوران گناہ کا ارتکاب بھی نہ ہو اور دل میں غفلت بھی نہ آئے، بلکہ دل ہر وقت اللہ تعالیٰ کی یاد میں لگا رہے. تو روزے کا سب سے بہترین درجہ ہم حاصل کرنے کی کوشش کریں. حدیث مبارکہ میں ہے کہ جو بندہ روزہ رکھتا ہے تو دوسری مخلوق اس کے لیے مغفرت کی دعائیں کرتی ہے، چنانچہ چیونٹیاں بلوں میں اس کے لیے مغفرت کی دعائیں کرتی ہیں، مچھلیاں پانی کے اندر اس کے لیے بخشش کی دعائیں کرتی ہیں. جب اللہ کی مخلوق بھی بخشش کی دعائیں کر رہی ہے تو انسان کی بخشش کتنی آسان ہو جاتی ہے. اس لیے یہ مہینہ انسان کے لیے مغفرت کا مہینہ ہے. نبی علیہ السلام نے ارشاد فرمایا اولہا رحمتن، اس کے پہلے 10 دن جو ہیں وہ رحمت ہیں، اوسطہا مغفرتن، درمیان کے 10 دن مغفرت کے ہیں، وآخرہا عتق من النار، اور آخری 10 دن تو آگ سے آزادی کے ہیں. یعنی اللہ تعالیٰ اس مہینے میں لوگوں کو آگ سے آزاد فرما دیتے ہیں. ایک حدیث مبارکہ میں ہے، مدینہ طیبہ میں ایک قبیلہ تھا بنو کلب، جو بکریاں پالنے میں بڑا مشہور تھا. ہر گھر والوں کے پاس سینکڑوں بکریاں ہوتی تھیں. جب ہر گھر والوں کے پاس سینکڑوں بکریاں ہوں تو پورے قبیلے کے پاس کتنی بکریاں ہوں گی. جب وہ بکریاں چرنے کے لیے نکلتی تھیں تو دو پہاڑوں کے درمیان کی وادی کو بھر دیا کرتی تھی، اتنی بکریاں تھیں. دو پہاڑوں کے درمیان کی وادی کو بھر دیتی تھیں، اتنی بکریاں تھیں. نبی علیہ السلام نے اس قبیلے کا نام لے کے فرمایا کہ بنو قلب قبیلے کی بکریوں کے بالوں کے برابر جہنمی اللہ تعالی رمضان مبارک کی ہر رات میں جہنم سے بری فرما دیتے ہیں. آپ سوچیں ایک بکری کے جسم پہ کتنے بال ہوں گے. اللہ اکبر، ایک بکری کے جسم پر لاکھوں بال ہوتے ہیں اور ہزاروں بکریاں ہوں گی. تو اتنے لوگ اللہ تعالیٰ ہر رات میں جہنم سے بری فرماتے ہیں. جب اللہ تعالیٰ بندے کی بخشش کرنا چاہتے ہوں اس وقت بخشش حاصل کر لینا آسان ہوتا ہے. چنانچہ ہمارے ایک واقف تھے تو آفس میں کلرک، مگر وہ کام کروا دیتے تھے بندوں کا، دوستوں کا. तो उनसे एक दफा मैंने पूछ लिया कि आप अपने अफसर से काम करवा कैसे देते हैं। वो कहने लगे, हजरत जो काम मैंने करवाना होता है ना उसकी फाइल लेके मैं रख लेता हूं, फिर मैं अपने अफसर के मूड को देखता रहता हूं। कभी कभी जब ये बहुत खुशी के मूड में आते हैं ना, तो उस वक्त मैं इसके सामने वो फाइलें रखता हूं और ये साइन करता चला जाता है। मुझे पता होता है आज जो फाइल सामने रखूंगा पूरी हो जाएगी। अगर दुनिया का एक क्लर्क अपने ऑफिसर का मूड देखता है और अच्छे मूड के दौरान जो फाइल सामने रख देता है अप्रूव हो जाती है, तो आप ये भी गौर करें कि रमजान मुबारक में अल्लाह रब्बुल इज्जत अपने महबूब सल्लल्लाहु अलैहि वसल्लम की उम्मत की मगफिरत करना चाहते हैं। तो जब अल्लाह ताला करना चाहते हैं, उस वक्त हमारे लिए मगफिरत का तलब करना कितना आसान है। जल्दी फाइल अप्रूव हो जाती है और बंदे के गुनाह माफ हो जाते हैं। आपने देखा होगा कि साल में एक सीजन आता है जिसको बहार का सीजन कहते हैं। उस बहार के सीजन में हर तरफ फूल खिले होते हैं, सब्जा होता है और खूब खुशबुएं होती हैं। ये रमजान का महीना पूरे साल का बहार का महीना है। हमने देखा है कि जो कारोबारी लोग होते हैं इनके सीजन होते हैं, सीजन के दौरान इनकी खूब सेल होती है और उस वक्त ये खूब मेहनत करते हैं, हत्ता कि इनको खाना पीना और आराम करना भी याद नहीं होता। बिल्कुल इसी तरह रमजान मुबारक नेकियों का सीजन है। हमें चाहिए कि रमजान मुबारक में नेकी करने के लिए कमर हिम्मत बांध लें, डट जाएं, अपने आप को नेकी कर करके थका दें और फिर थक थक के अपने आप को नेकी करने में लगा दें। खूब नेकी करें, करने वाले बहुत कर लेते हैं। हजरत इमाम आजम अबू हनीफा रहमतुल्लाह अलैह रमजान मुबारक में 63 मरतबा कुरान मजीद मुकम्मल पढ़ा करते थे। एक कुरान मजीद मुकम्मल दिन में पढ़ते थे और एक रात में पढ़ते थे। तो अगर 30 दिन का रमजान है तो 60 ये हो गए, और 3 कुरान मजीद तरावी की नमाज में मुकम्मल पढ़ते थे, तो 63 कुरान मजीद रमजान मुबारक में खत्म किया करते थे। इस वक्त भी बहुत सारे ऐसे नौजवान हैं जो रमजान गुजरने के बाद अक्सर इस आजिज को खत लिखते हैं या मैसेज करते हैं, हजरत हमने पूरे रमजान में 30 मरतबा कुरान मजीद को मुकम्मल पढ़ लिया। बल्कि एक खातून को मैंने तहलील का सबक दिया ला इलाहा इल्लल्लाह का, और मैंने कहा कि आप इसको 3000 दफा पढ़ा करें। उसने फोन किया कि हजरत मेरे बच्चों की शादियां हो चुकी और मैं अब 50s की उम्र में हूं, मेरे पास बड़ा वक्त फारिग होता है, आप मुझे और अमल बताएं। मैंने कहा आप 5000 मरतबा तहलील कर लें। उसने 5000 करना शुरू कर दिया। फिर उसने फोन किया, जी मेरे पास बड़ा वक्त है और बताएं। मैंने कहा 15000 दफा करो। फिर उसने फोन किया, जी और बताएं, वक्त बहुत है मेरे पास। मैंने कहा भाई 20000 दफा पढ़ लो। बहरहाल किस्सा को था कि बढ़ाते बढ़ाते मैंने उसको बताया एक दिन में कि आप 40000 मरतबा ला इलाहा इल्लल्लाह पढ़ा करें। उसने पढ़ना शुरू कर दिया। जब रमजान का महीना आया तो मैं समझा कि 40000 रमजान में तो नहीं पढ़ सकेगी, तो ये मुझे पूछेगी कि अब मैं इसको कुछ कम कर लूं, तो मैं कम कर दूंगा ताकि इसके लिए आसानी हो जाए। अल्लाह की शान, उसने रमजान के बाद फोन किया कि हजरत मैंने रोजाना 40000 मरतबा तहलील भी पढ़ी और मैंने इस रमजान में 32 मरतबा कुरान मजीद भी मुकम्मल पढ़ लिया। तो करने वाले लोग आज के दौर में भी अल्हम्दुलिल्लाह खूब डट के इबादत करते हैं, अपने अल्लाह को मनाते हैं। वफी जालिका फलियतनाफसिल मुतनाफिसून, बढ़ने वालों को इसमें कदम आगे बढ़ाना चाहिए, खूब अपने जिस्म को थकाना चाहिए और खुश होना चाहिए इस पे कि ये जिस्म दुनिया के लिए इतनी मरतबा थका है, कितना अच्छा हुआ कि आज ये जिस्म दीन की खातिर थका है। अल्लाह ने मुझे मौका दिया अपने जिस्म को दीन की खातिर थकाने का। और घबराए नहीं, रोजा कोई ऐसी चीज नहीं है कि नौजवान आदमी परेशान हो जाए। आराम से 10-12 घंटे इंसान भूखा रह सकता है, कोई इतना बड़ा मसला नहीं होता।
حدیث مبارکہ ہے کہ نبی علیہ الصلوۃ والسلام ایک مرتبہ ممبر کے اوپر چڑھنے لگے، آپ نے پہلا قدم رکھا فرمایا آمین، دوسرا قدم رکھا فرمایا آمین، اور تیسرا قدم رکھا تو فرمایا آمین. جو صحابہ قریب تھے وہ حیران ہوئے کہ اللہ کے حبیب صلی اللہ علیہ وسلم ایسا کیوں فرما رہے ہیں. جب درس مکمل ہوا تو صحابہ نے پوچھا اے اللہ کے حبیب صلی اللہ علیہ وسلم آپ نے ایسا کیوں فرمایا، تو نبی علیہ السلام نے فرمایا کہ میرے پاس جبریل علیہ السلام آئے اور انہوں نے تین باتیں کیں. پہلی بات، برباد ہو جائے وہ شخص کہ جس کے والدین زندہ ہوں وہ اپنی بخشش نہ کروائے، اور میں نے کہا آمین. پھر جب میں نے دوسرا قدم رکھا تو اس نے پھر کہا کہ برباد ہو جائے وہ شخص جس نے رمضان کا مہینہ پایا اور اس نے اپنی بخشش نہ کروائی، اور میں نے کہا آمین. اب غور کرنے کی بات یہ ہے کہ ماں کو بچے سے پیار ہوتا ہے نا، تو ماں بچے کو سخت ناراضگی کی حالت میں بھی بد دعا نہیں دیتی، کیونکہ پیار ہوتا ہے. اور اگر کوئی بندہ اس کی بیٹے کو بد دعا دے تو اس سے بہت ناراض ہوتی ہے کہ تم میرے بیٹے کو بد دعا کیوں دے رہے ہو. نبی علیہ الصلوۃ والسلام کو امت سے کتنی محبت تھی، اتنی محبت کے باوجود جب نبی علیہ السلام نے دیکھا کہ جبریل علیہ السلام ایک بد دعا فرما رہے ہیں، برباد ہو جائے وہ شخص جس نے رمضان کا مہینہ پایا اور اس نے بخشش نہ کروائی، تو نبی علیہ السلام نے اس بد دعا کو سن کے خاموشی اختیار نہیں کی، فرمایا آمین. اس کا کیا معنی؟ کہ رمضان میں بخشش اتنی آسان ہے کہ جو بندہ رمضان میں بھی بخشش نہ کروائے اس سے زیادہ گیا گزرا بندہ تو کوئی دوسرا ہو ہی نہیں سکتا. اس لیے یہ ٹھان لیں کہ ہم نے اس رمضان میں سچی توبہ کرنی ہے اور اپنے رب کو راضی کرنا ہے، اور گناہوں سے 100% ہم نے نجات پانی ہے. یہ اس رمضان کا ہمارا آبجیکٹو ہونا چاہیے. پھر آپ دیکھیں اللہ تعالیٰ کس طرح مہربانی فرما دیتے ہیں. ہمارے اکابر رمضان کا اتنی قدر کرتے تھے کہ رمضان گزارنے کے بعد 6 مہینے تک دعا مانگتے تھے، اللہ ہم نے رمضان میں جو عبادتیں تھیں اس کو قبول فرما لینا. اور جب 6 مہینے گزر جاتے تھے تو پھر اگلے رمضان کی آمد کی دعائیں کرنا شروع کر دیتے تھے، اللہ آنے والے رمضان تک ہمیں بخیریت پہنچا دینا. چنانچہ نبی علیہ السلام نے بھی دعا مانگی، اللہم بارک لنا فی رجب و شعبان، اے اللہ ہمیں رجب اور شعبان میں برکت عطا فرما، وبلغنا رمضان، اور ہمیں بخیریت رمضان تک پہنچا. یہ ذہن میں رکھیں کہ جس بندے کے اندر جتنی بصیرت ہوگی اس کو رمضان کا اتنا ہی انتظار ہوگا. جس بندے کے اندر جتنی بصیرت ہوگی اس کو رمضان کا اتنا ہی انتظار ہوگا. اور آج کے دن یہ جو شعبان کے آخری دن ہے، یہ تو بہت ہی منور دن ہوتے ہیں. اس لیے نبی علیہ الصلوۃ والسلام شعبان میں روزے رکھا کرتے تھے، صوم وصال، یعنی مستقل روزہ روزہ روزہ. ایسے لگتا تھا کہ افطار ہی نہیں کریں گے، مستقل روزہ ہی رکھتے رہیں گے. ہم لوگ کمزور ہیں، ہم اگر اتنے روزے نہیں رکھ سکتے تو چلو کوئی بات نہیں، لیکن کم از کم رمضان کی تیاری تو کریں نا. اور رمضان کی تیاری یہ نہیں ہے کہ آپ صحت بنائیں اور کچھ مشق کریں اور ورزش کریں اور جاگنگ کریں. رمضان کی تیاری یہ ہے کہ اپنے کام کی مصروفیتیں ایسے سمیٹ لیں کہ رمضان میں کام کی مصروفیت ذرا زیادہ نہ ہو. کاروباری لوگ اور دوسرے لوگ جو ہیں وہ اپنے کام کو پہلے سمیٹ لیں تاکہ رمضان کے مہینے میں زیادہ ان کو مصروف نہ رہنا پڑے. اور دوسرا یہ کہ رمضان مبارک میں گناہوں کو چھوڑنے کی مشق کرتے رہیں کہ بس میں نے رمضان میں کوئی گناہ نہیں کرنا. اللہ کی شان دیکھیں کہ بعض لوگوں کو رمضان کی اس کیفیت کا پتہ ہوتا. چنانچہ ہم چھوٹے تھے تو ہمارے ساتھ والے محلے میں ایک آدمی تھا جو شرابی تھا. وہ پورا سال شراب پیتا تھا، لیکن جب رمضان آتا تھا تو وہ 100% شراب سے توبہ کر لیتا تھا. ہم حیران ہوا کرتے تھے. وہ 5 وقت رمضان میں مسجد میں جا کے نماز پڑھتا اور روزہ رکھتا تھا، تراوی پڑھتا تھا، اور ایسے لگتا تھا کہ اس سے زیادہ نیک تو محلے میں کوئی دوسرا شخص ہے ہی نہیں. हमने अपनी जिंदगी में कई रमजान उसको ऐसे गुजारते देखा, हमें इस बात की समझ नहीं आती थी कि जब ये रमजान इतने अच्छे तरीके से गुजार रहा है तो फिर रमजान के बाद ये फिर क्यों शराब पीता है। लेकिन जब रमजान गुजरता फिर वो शराब पीनी शुरू कर देता, फिर उसकी वही जिंदगी। मगर अल्लाह की शान देखें कि उस बंदे को रमजान की कदरदानी की वजह से जब वफात हुई उसकी तो उसके रिश्तेदारों ने बताया कि उसने 3 मरतबा ऊंचा कलमा पढ़ा और फिर कलमा पढ़ के उसकी रूह परवाज कर गई। तो रमजान की बरकत से अल्लाह ने उसके ईमान को महफूज कर लिया। रमजान के महीने में जन्नत को मुजयन किया जाता है, उसको खुशबुओं की धुनी दी जाती है और इफ्तार के वक्त मलाइका फरिश्ते इंसानों की मगफिरत की दुआएं करते हैं। और हदीस पाक में है कि खलूफ फमिसाइम, कि रोजादार के मुंह से जो महक निकलती है भूख प्यास की वजह से, अल्लाह के नजदीक वो मुश्क से ज्यादा बेहतर हुआ करती है। अल्लाह को ये बंदा इतना प्यारा, इसके मुंह की महक भी अल्लाह के नजदीक मुश्क से ज्यादा बेहतर है। फिर रमजान मुबारक में जो सरकश शयातीन है उनको कैद कर दिया जाता है। तो रमजान में अगर इंसान कोई गुनाह करता है तो या तो वो जो शतूंगड़े हैं वही उसको गुनाह करवा देते हैं, या उसका अपना नफ्स जो है उसके अंदर शैतानियत आ जाती है जिस वजह से वो गुनाह करता है, वरना रमजान में गुनाहों से बचना आसान होता है। अल्लाह की कितनी रहमत है कि शैतीन को कैद कर दिया जाता है ताकि ये हमारे रोजों को खराब ना कर सके। हजरत अली रजी अल्लाह तआला ने फरमाया करते थे कि अगर अल्लाह ताला ने इस उम्मत को अजाब देना होता, अगर अल्लाह ताला ने अपने महबूब सल्लल्लाहु अलैहि वसल्लम की उम्मत को अजाब देना होता तो अल्लाह इसे रमजान का महीना अता ना फरमाते। रमजान का महीना जो अल्लाह ने दे दिया ये इस बात की दलील है कि अल्लाह उम्मत को अजाब नहीं देना चाहते, अल्लाह उम्मत के गुनाहों की बख्शिश फरमाना चाहते हैं। तो बस हमारे ऊपर अल्लाह ताला की कितनी रहमत है कि फिर एक और रमजान जिंदगी में करीब आ गया। अल्लाह ताला बखरियत रमजान तक पहुंचाए और इस रमजान को खूब इबादत के साथ कमाने की तौफीक अता फरमाए। इसमें आप तहज्जुद की पाबंदी करें, तिलावत की पाबंदी करें और सारा दिन अल्लाह ताला की याद में अनाबत इल्लाह में गुजारने की कोशिश करें। इमाम रबानी हजरत मुजद्दिल सानी रहमतुल्लाह ने लिखा है कि रमजान का महीना आने वाले साल का एक नमूना होता है। जो इंसान रमजान में जिस गुनाह से बच जाता है अल्लाह ताला आने वाले साल में उस गुनाह से बचने की तौफीक अता फरमा देते हैं। लिहाजा रमजान के महीने में आप डट जाएं कि मैंने कोई गुनाह नहीं करना, मैंने इबादत में सुस्ती नहीं करनी। बाद लोग कहते हैं जी कि हमसे तो वज़ाइफ नहीं होते। भाई रमजान शरीफ के अंदर वज़ाइफ की पाबंदी करके देखें, अल्लाह ताला बकिया पूरा साल वज़ाइफ की पाबंदी की तौफीक अता फरमाएंगे। जो लोग कहते हैं जी कि तहज्जुद में आंख नहीं खुलती, भाई रमजान शरीफ में आप तहज्जुद बाकायदगी से पढ़ें, बकिया साल अल्लाह ताला तहज्जुद की तौफीक अता फरमाएंगे। चुनाचे उलमा ने लिखा है कि हजरत यूसुफ अलैहिस्सलाम 12 भाई थे, 11 कौकबा 11 सितारे और 12वें यूसुफ अलैहिस्सलाम। तो 12 भाई थे मगर अल्लाह ताला ने यूसुफ अलैहिस्सलाम की वजह से 11 भाइयों की तौबा को कबूल कर लिया था। तो जिस तरह यूसुफ अलैहिस्सलाम की वजह से अल्लाह ताला ने 11 भाइयों की तौबा को कबूल कर लिया था, मशाइख ने लिखा है रमजान के महीने की मिसाल यूसुफ अलैहिस्सलाम की मानिंद है, और इस महीने को अच्छी तरह गुजारने की बरकत से अल्लाह 11 महीनों के गुनाहों को भी माफ फरमा देते हैं। और ये हमदर्दी और गमगुसारी का महीना है, चुनाचे रमजान के महीने में हम दूसरों के साथ हमदर्दी और गमगुसारी करें। नबी अलैहिस्सलाम ने फरमाया, अगर कोई बंदा दूसरे को एक घूंट पानी पिला देगा तो उसको भी रोजा रखने का सवाब मिल जाएगा, और रोजा रखने वाले के सवाब में से कुछ कम नहीं किया जाएगा। तो कोशिश करें जो साहिब इस्तेतात लोग हैं कि गरीब लोगों की इफ्तारी सहरी में उनकी मदद करें, तआवुन करें, ताकि वो भी सुकून के साथ रोजे रख सकें। अल्लाह ताला हमें रमजान मुबारक में खूब इबादत करने की तौफीक अता फरमाए, और अल्लाह ताला हमारे सब गुनाहों को खूब माफ फरमाए। चुनाचे हदीस मुबारक में है कि सियाम जो है वो सिर्फ खाना पीना छोड़ने का नाम नहीं, इन्नमस साइमो मिनल लग्व वर रफस, इन्नमस सियामो, रोजा जो है वो लग्व बातों से परहेज करने में और जो बेहयाई की बातें हैं उनसे परहेज करने का दूसरा नाम रोजा है। तो रमजान में अपनी निगाहों की हिफाजत, जबान की हिफाजत, शर्मगाह की हिफाजत, ताकि हमारा रोजा सही मानों में रोजा बन जाए और हमें इसके बदले अल्लाह का वसल और अल्लाह का दीदार नसीब हो जाए। और इसमें एक अजीब नुक्ता और है कि अल्लाह ताला ने रोजे का अजर अपने जिम्मे ले लिया कि बाकी आमाल का अजर तो फरिश्ते लिख देंगे, रोजे का अजर मैं दूंगा। रोजे का अजर अल्लाह देंगे तो क्या माना कि जिस बंदे के रोजे कबूल हो गए वो बंदा जहन्नम में नहीं जा सकता, चाहे उसके गुनाह जितने भी होंगे, क्योंकि अजर अल्लाह ने देना है। तो ऐसा तो हो नहीं सकता कि अल्लाह ताला अजर दें और वो अजर उसके गुनाहों से थोड़ा हो। भाई देने वाला तो परवरदिगार है ना, तो परवरदिगार को तो पीछे कोई कमी नहीं ना बजट की कि इसको इतना दे सकते हैं, इससे ज्यादा नहीं दे सकते। जब अल्लाह ने अजर देना है इसका माना यह कि अल्लाह उसको इतना अजर यकीनन देंगे कि जो नेकी उसके गुनाहों से ज्यादा होगी और वो बंदा यकीनन जन्नत चला जाएगा। इसलिए रमजान का महीना अपने घर में अच्छी तरह गुजारे। अगर कोई बेनमाजी भाई है तो उसको नमाज की तरगीब दें, रमजान की तरगीब दें। कोई औरत रमजान के दिनों में सुस्ती करती है तो उसको भी तरगीब दें कि भाई रमजान का महीना हमें बहुत एहतमाम के साथ गुजारना चाहिए, ताकि इसके बदले अल्लाह हमारी बख्शिश फरमा दे। अल्लाह ताला हमें पाबंदी के साथ इबादत करने की तौफीक अता फरमाए और हमें नेकी पर अल्लाह इस्तेकामत अता फरमाए। सर जिस पे न झुक जाए उसे दर नहीं कहते, सर जिस पे न झुक जाए उसे दर नहीं कहते, हर दर पे जो झुक जाए उसे सर नहीं कहते। तो हम हर ख्वाहिश के आगे घुटने न टेकें, बल्कि अल्लाह के सामने अपने सर को झुकाएं और अल्लाह ही को अपना माबूद बनाएं। अल्लाह ताला हमें सच्ची जो है इखलास के साथ रमजान मुबारक की घड़ियां गुजारने की तौफीक अता फरमाए। जो बच्चियां या जो लोग उलमा तुलबा तर्जमा कुरान या दरसे कुरान में रमजान शरीफ का वक्त गुजारेंगे, ये खुश नसीब लोग हैं कि इनका वक्त कुरान मजीद के तालीम और ताल्लुम में गुजरेगा। खैरकुम मन ताल्लमल कुरान व अल्लमा, तुमसे सबसे ज्यादा बेहतर वो है जो कुरान सीखे और सिखाए। और जो हुफाज हैं वो कोशिश करें कि रमजान मुबारक में कुरान मजीद तरावी में जरूर पढ़ें। जिन नौजवानों को कुरान पाक अच्छी तरह याद नहीं होता वो घबराते हैं कि न सुनाना पड़े, न सुनाना पड़े और रमजान गुजर गया, ये फायदा नहीं, ये नुकसान की बात है। कोशिश करें कि दौर करें, दोहराएं और रमजान शरीफ में तरावी में सुनाएं। मस्जिद में सुनाएं तो बहुत अच्छा, वरना फर्ज नमाज मस्जिद में पढ़ें और घर में किसी और जगह पर किसी और हाफिज साहब को पीछे खड़ा करके कुरान सुनाएं, ताकि कुरान की तिलावत नमाज के अंदर हो सके। एक मरतबा अलहम्द से लेके वन्नास तक कुरान मजीद को नमाज के अंदर पढ़ना, तरावी के अंदर पढ़ना, ये बहुत अहम है। इससे फिर बरकत रहेगी, اور اللہ تعالیٰ قرآن مجید کا فیض آپ کی آگے نسلوں میں جاری و ساری فرما دے گا. آج کل کے دور میں لوگوں کو اپنا وزن گھٹانے کا بڑا شوق ہے. اس کی دو وجوہات ہیں, ایک تو وزن بڑھنے سے بیماریاں بڑھ جاتی ہیں, تو واقعی وزن کا کم ہونا انسان کے لیے فائدہ مند ہے, آدمی چاک و چوبند ہو جاتا ہے, چلنا پھرنا آسان ہو جاتا ہے, کام آسان ہو جاتا ہے, سستی ختم ہو جاتی ہے. اور دوسرا یہ کہ عورتوں میں کم وزن کو پسند کیا جاتا ہے, تو عورتیں چاہتی ہیں کہ ہمارا وزن کم سے کم ہو تاکہ مردوں کی نظر میں, خامدوں کی نظر میں ہم خوبصورت رہیں. لہذا ایک خبت ہے ڈائٹنگ کا, سارا سارا دن لڑکیاں بھوکی رہتی ہیں تاکہ وزن گھٹ جائے. وزن گھٹانے کے لیے فقط ڈائٹنگ کرنے کی کیا ضرورت ہے, روزے رکھنے کی کوئی ترتیب بنانی چاہیے. روزے رکھنے کی ترتیب بنا لیں, اگر ایک دن روزہ ایک دن افطار, تو ماشاءاللہ خود بخود وزن بھی کنٹرول ہو جائے گا. آج کے دور میں ایک نئی ریسرچ آئی ہے, اس کا نام انہوں نے رکھا ہے 2+5. ہم اس ریسرچ کو پڑھ کے خود بڑے حیران ہوئے. انہوں نے کہا کہ دماغ کو جو ایک مرتبہ سگنل ملتا ہے نا, تو دماغ اس کو فوراً رجسٹر نہیں کر لیتا, اس میں ٹائم ڈیلے ہے. ٹائم ڈیلے کا کیا معنی, کہ جسم دیکھتا ہے کہ یہ اچانک کچھ ہو گیا ہے یا مستقل ہو رہا ہے, اور وہ 6 دن یا 7 دن کا پیریڈ بنتا ہے ایک ہفتے کا. یعنی آپ اگر ایک دن فرض کرو روزہ رکھتے ہیں, تو روزہ رکھنے کا سگنل دماغ نے لے لیا, اب اس کے بعد آپ نے کھانا کھا لیا, تو کھانا کھانے کا سگنل فوراً رجسٹر نہیں کرے گا, بلکہ وہ جو روزے کا سگنل تھا وہ 6-7 دن تک وہی رہے گا. اور اگر آپ نے 5 دن کے بعد دوبارہ روزے کو ریپیٹ کر لیا, تو دماغ یہ سمجھے گا کہ آپ روزے سے ہی ہیں, اور درمیان میں جن دنوں میں آپ نے کھایا بھی صحیح, دماغ آپ کو روزے میں ہی شمار کرے گا. اس لیے جو بندہ ہفتے میں 2 دفعہ روزہ رکھے اور باقی 5 دن نارمل کھانا کھائے, دماغ یوں محسوس کرتا ہے کہ پورا ہفتہ ہی اس نے روزے میں گزارا ہے. تو جس دماغ جو ہے بندے کے جسم میں چربی کو جمع ہونے ہی نہیں دیتا. اس کا نام انہوں نے رکھا ہے 2+5. چنانچہ ہفتے میں 2 دن روزہ رکھنے کی عادت اگر ڈال دی جائے, سنت کا ثواب ملے گا اور وزن کم ہونے کا تو فائدہ مفت میں ہی مل جائے گا. اللہ تعالی ہمیں عبادت کو شوق کے ساتھ کرنے کی توفیق عطا فرمائے. وآخر دعوانا ان الحمدللہ رب العالمین.